Tossir. سورة فاطر آیت نمبر 15، یا ایها الناس انتم الفقراء الى الله والله هو الغنی الحمید. لوگو تم ہی اللہ کے محتاج ہو اور اللہ تو غنی اور حمید ہے. اب آپ دیکھیں کہ اب یہاں پر بھی جو ہے وہ اللہ تعالی کا تعارف کروایا جا رہا ہے کہ اگر انسان اللہ کی قدر نہیں کرتا تو اپنا ہی کچھ بگاڑے گا، اللہ کا کچھ نہیں بگڑے گا، اور اللہ تو محتاج ہی نہیں ہے بلکہ تم اللہ کے محتاج ہو. تو یہ بھی کیا ہے، یہ بھی رسول اللہ صلی اللہ علیہ وسلم کو تسلی دینے کا ایک انداز ہے کہ اگر آپ کی دعوت کو لوگ قبول نہیں کرتے تو آپ لوگوں کے حال پر لوگوں کو چھوڑ دیں، پھر ان کا اپنا ہی نقصان ہوگا، کیونکہ اللہ کیسا ہے، واللہ هو الغنی الحمید، کہ وہ اللہ تو غنی بھی ہے اور حمید بھی ہے. تو غنی کون ہوتا ہے؟ ہر چیز کا مالک، کسی کی مدد کا جو محتاج نہیں ہوتا، سب سے بے نیاز. حمید، آپ سے آپ محمود، کوئی اس کی حمد کرے یا نہ کرے اس کو حمد کا جو ہے وہ حق پہنچتا ہے. تو پھر کیا کرنا چاہیے، اللہ کے آگے رجوع کرنا چاہیے، اللہ کی طرف جھکنا چاہیے. کوئی یتیم ہے، کوئی بیوہ ہے، غریب ہے، مسکین ہے، دکھی ہے، بے اولاد ہے، بے روزگار ہے، پریشان حال ہے، اللہ کی طرف رجوع کرنا چاہیے. اِن یشاء یذھبکم ویاتی بخلق جدید، اگر وہ چاہے تو کیا کرے، یذھبکم، اگر اللہ چاہے تو تمہیں جو ہے وہ لے جائے، تمہیں ختم کر دے، تمہیں ہٹا دے. ویاتی بخلق جدید، اور لے آئے ایک نئی مخلوق کو، یعنی تمہیں ہٹا کر کوئی نئی مخلوق وہ لے آئے. وما ذلك على الله بعزيز، اور ایسا کرنا اللہ کے لیے کچھ بھی مشکل نہیں ہے. اچھا، اللہ ایسا کیوں کرے کہ تمہیں ختم کر کے اور ایک اور مخلوق کو لے آئے، اور اللہ کے لیے ایسا کرنا پھر کچھ مشکل بھی نہیں ہے، اس کی کیا وجہ ہے؟ یہاں پر جو ہے یہ بات بتائی جا رہی ہے کہ جو لوگ اللہ کے نافرمان ہیں، اگر ان کو اللہ چاہے تو فنا کے گھاٹ اتار سکتا ہے اور پھر ایسی مخلوق کو پیدا کرے جو اللہ کی اطاعت گزار ہو. اس کے معنی کیا ہے؟ اس کا مطلب یہ ہے کہ نافرمانوں کو ختم کر کے فرما برداروں کی ایک دنیا پیدا کرنا اللہ کے لیے کوئی مشکل نہیں ہے. وَلَا تَزِرُ وَازِرَةٌ وِزْرَ أُخْرَى، کوئی بوجھ اٹھانے والا کسی دوسرے کا بوجھ نہیں اٹھائے گا. یہ مضمون اس سے پہلے آپ قرآن میں بار بار پڑھ چکی ہیں، سورة الانعام آیت 31، سورة بنی اسرائیل آیت نمبر 15، اور اس میں تین باتیں سامنے آتی ہیں. نمبر 1، کوئی کسی کے گناہ کا بوجھ نہیں اٹھاتا. نمبر 2، رشتہ دار نہیں کام آئیں گے. نمبر 3، نیک عمل جو ہے اس کا بدلہ قیامت کے دن ملے گا. کوئی بوجھ اٹھانے والا کسی دوسرے کا بوجھ نہیں اٹھائے گا. وَإِن تَدْعُ مُثْقَلَةٌ إِلَىٰ حِمْلِهَا لَا يُحْمَلْ مِنْهُ شَيْئًا وَلَوْ كَانَ ذَا قُرْبَىٰ إِنَّمَا تُنذِرُ الَّذِينَ يَخْشَوْنَ رَبَّهُمْ بِالْغَيْبِ وَأَقَامُوا الصَّلَاةَ وَمَن تَزَكَّىٰ فَإِنَّمَا يَتَزَكَّىٰ لِنَفْسِهِ وَإِلَى اللَّهِ الْمَصِيرُ. تو پہلی بات کیا پتا چلی، ملا تذرو وازرتوں وسرا اخرا، وسرا اخرا، کوئی انسان دوسرے انسان کا بوجھ نہیں اٹھائے گا، حتیٰ کہ قیامت کے دن ایسا نہیں ہوگا کہ وہ دیکھیں گے نہیں ایک دوسرے کو، دکھائے جائیں گے، والدین کو اولاد، والدین کو اولاد اور اولاد کو والدین، بیوی کو شوہر اور شوہر کو بیوی، لیکن وہ ایک دوسرے سے منہ موڑ لیں گے، کوئی کسی کے کام نہیں آئے گا. لوگوں وہ بڑا ہی سخت دن ہوگا. دوسری بات، وَإِن تَدْعُ، اور اگر وہ پکارے گا، مُثْقَلَةٌ، بوجھ والا، إِلَىٰ حِمْلِهَا، اپنے بوجھ کی طرف، یعنی اگر کوئی ایسا شخص ہے کہ اس کے اوپر جو ہے وہ بہت سا بوجھ لدا ہوا ہے، बहुत सा उसके ऊपर बोझ लदा हुआ है और वो क्या करेगा, वो पुकारता है मुस्कलतुन, बोझ उठाने वाला, इला हिमलिहा, उसके बोझ के लिए, यानी अगर वो चाहता है कि कोई उसकी आके मदद करे ताकि उसका वजन जो है वो उठा ले, तो ला युहमल मिनहु शई, फरमाया नहीं उठाएगा इससे कोई चीज, वलो कान ज़ा क़ुरबा, अगरचे वो उसका रिश्तेदार ही क्यों ना हो। मतलब अगर कोई शख्स जो है वहां पे गुनाहों की गठरियां लेकर गया हुआ है, गुनाहों पे गुनाह, नाफरमानियों पर नाफरमानियां, तो गुनाहों के बोझ लादे हुए हैं और वो चाहता है कि कोई उसकी मदद कर दे, तो खा वो अपने रिश्तेदारों को क्यों ना बुलाए, यानी वालदैन औलाद को, औलाद वालदैन को, चीख रहे हैं, पुकार रहे हैं, जरूरतमंद हैं, कोई उनकी मदद नहीं करेगा। यह है दूसरी बात कि रिश्तेदार काम नहीं आएगा। और तीसरी बात, इन्नमा तुनज़िरुल्लज़ीना यख्शौना, कि सिर्फ आप नसीहत कर सकते हैं उन लोगों को जो डरते हैं, रब्बहुम, अपने रब से, बिलगैबी, बेदेखे, यानी जो बेदेखे अपने रब से डरते हैं आप सिर्फ उन्हीं को मुतनब्बे कर सकते हैं, मुराद है ईमान लाने वाले मोमिन, तो उन्हीं को कुरान और नसीहत जो है फायदा देती है। नंबर दो, वह अकाम सलाता, और वो नमाज को कायम करते हैं, नमाज सिर्फ पढ़ते नहीं है बल्कि वो नमाज को कायम करते हैं। और हकीकत क्या है, जिनके दिलों में अल्लाह का खौफ होता है ना, वही अपने आप को अल्लाह के आगे झुकाते हैं, वही नमाज पढ़ते हैं। नमाज अल्लाह की बंदगी का बेस्ट सिंबल है। फिर आयत नंबर 18 का आखिरी हिस्सा है, वमन तज़क्का फइन्नमा यतज़क्का लिनफ्सिही व इलल्लाहिल मसीर, और जो कोई तज़किया करता है, जो कोई पाक होता है, तो बस वो पाक होता है अपने नफ्स के लिए। और तज़किया करने का मतलब क्या होता है, ज़ाकाफ़ वो ज़ाकाफ़ या, इसका मानी होता है अपने आप को प्योरीफाई करना, बुरे जज्बात को जो है वो दबाना और नेक जज्बात को उभारना, अपने आप को ब्यूटीफाई करना, नेकियां अपने अंदर जो है वो पैदा करना। तो जो शख्स भी अगर पाकीजगी इख्तियार करता है तो उसका अपना ही भला है, वह इलल्लाहिल मसीर, और सबको अल्लाह ही की तरफ जो है वो पलटना है। अब फिर यहाँ पे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली दी जा रही है कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आपकी तबलीग, आपका डराना उन्हीं लोगों को फायदा देगा जो कि अल्लाह से डरने वाले हैं। इन्नमा अंता मुनज़िरु मन यख्शाहा, सूरत नाज़ियात में भी है, इसी तरह सूरत यासीन में है, इन्नमा तुनज़िरु मन इत्तबा ज़िक्रा व खशिया रहमान बिल गैब। तो यहां पे बताया जा रहा है कि किसको फायदा देता है डराना, जो कि डरता है, किसको हदायत मिलती है, जो हदायत चाहता है, और फिर लोग भूले ना इस बात को, सबको पलट कर अल्लाह ही की तरफ जो है वो आना है। फिर इसके बाद आयत नंबर 19 से लेकर 28 तक ईमान लाने वाले और ना लाने वाले, इनकी तफसील बताई गई है। और इसी तरह कायनात के अंदर जो तजाद पाया जाता है, कायनात के अंदर जो कंट्राडिक्शन पाया जाता है, इख्तलाफ पाया जाता है, उसकी हिकमत की तरफ अल्लाह ताला ने इशारा किया है। बताया है, वमा यस्तविल आमा वल बसीर, अंधा और आंखों वाला बराबर नहीं है। तो आप देखें बड़े जबरदस्त तरीके से यहाँ पे अल्लाह रब्बुल इज्जत ने मिसाल दी है कि एक है शख्स अंधा और दूसरा है आंखों वाला, ये दोनों बराबर नहीं है। अंधा कौन है? अंधे से मुराद है ईमान ना लाने वाला, वो अंधा है अल्लाह के नजदीक। और आंखों वाला कौन है? जो ईमान लाता है। तो कहा जा रहा है कि अंधा और आंखों वाला ये दोनों बराबर नहीं है। वलज़ुलुमातु वलन नूर, और ना ही तारीकियां और रोशनी बराबर है। अब देखें कि जुल्मत वाहिद है, जुलुमात जमा है, और नूर जो है वो वाहिद है, तो गुमराही के रास्ते बहुत से हैं और हदायत का रास्ता एक ही है। तो अंधेरों से मुराद क्या है? बातिल اور شیطان کے بتائے ہوئے مختلف راستے، اور نور سے مراد ہدایت کا نور ہے، حق کا نور ہے، توحید کا راستہ ہے، اللہ نور السماوات والارض. تو باطل کی تاریکیاں بہت سی ہیں، ہدایت کا نور ایک ہی ہے، اس لیے نور کے لیے واحد کا صیغہ استعمال کیا گیا. آیت نمبر 21، وَلَلظِّلُّ وَلَلْحَرُورُ. اور فرمایا کہ اور نہ ہی سایہ اور نہ ہی دھوپ جو ہے یہ برابر ہے. اب آپ دیکھیں کہ ٹھنڈی چھاؤں اور دھوپ کی تپش ایک جیسی تو نہیں ہوتی نا، دونوں میں فرق ہوتا ہے نا. تو دین پر چلنے والے ایسے ہیں جیسے وہ ٹھنڈی چھاؤں کے نیچے آ کر بیٹھے، سائے کے نیچے. اور وہ لوگ جو کہ باطل پر چلتے ہیں، گناہ کرتے ہیں، ایسے ہیں جیسے کوئی تپتی دھوپ کے اندر اپنی زندگی گزار دے. حرور جو ہے ہا را را، اور حرارت کے لیے آتا ہے، لو دھوپ گرمی کے لیے استعمال ہے. وما یستوی الاحیاء وللاموات، اور نہ ہی زندے اور مردے برابر ہیں. اب آپ دیکھیں کہ الاحیاء حیون کی جمع ہے، اور اس سے مراد ہیں وہ لوگ جن کے دل اور ضمیر زندہ ہیں، ایمان لانے والے. اور الاموات میم یا تا، اس کا میت جو ہے یہ واحد ہے، اموات جمع ہے، اور اس کا روٹ ہے میم و تا. تو فرمایا کہ زندے اور مردے برابر نہیں ہیں. تو زندے اور مردے برابر نہیں ہیں، اس سے مراد کیا ہے کہ جن کے سینے کے اندر دل دھڑکتا ہے اور ان کے اندر ایمان پایا جاتا ہے، تو وہ تو ہیں زندہ. اور مردہ کون ہے؟ جو کہ ہدایت سے محروم ہے، جو کہ کافر ہیں. تو اللہ تعالیٰ کہہ رہے ہیں کہ یہ دونوں جو ہیں وہ برابر نہیں ہیں. ان اللہ یسمعو من یشاء، اللہ جسے چاہتا ہے سنواتا ہے. تو یسمعو جو ہے بات کو سننا، ماننے کی توفیق دینا، تو اللہ ان کو دیتا ہے جو کہ ہدایت کی طرف آنا چاہتے ہیں. وما انت بمسمعن من فی القبور، اور اے محمد صلی اللہ علیہ وسلم، آپ ان لوگوں کو نہیں سنا سکتے جو قبروں میں مدفون ہے. وما انت بمسمعن، اور نہیں آپ سنا سکتے. تو بمسمعن جو ہے مفل کے وزن پر ہے سنانے والا. رسول اللہ صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے کہ آپ ان لوگوں کو نہیں سنا سکتے، من فی القبور، جو قبروں میں ہے. مراد کیا ہے؟ کہ جن کے سینے میں دل تو ہے لیکن پتھر کی طرح ہے، تو آپ ان کے دلوں میں ہدایت نہیں اتار سکتے، آپ ان کے کانوں میں حق کا کلمہ نہیں پہنچا سکتے. آپ کنہیں سنائیں گے؟ جو کانوں کو کھلا رکھیں گے، جو سننا چاہیں گے، اور جو سننا نہیں چاہتے آپ انہیں نیکی اور ہدایت کی طرف نہیں لا سکتے. اور یہ ساری آیات جو ہیں وہ کیا بتا رہی ہیں کہ من فی القبور سے مراد کون ہے؟ جو کافر ہیں، تو ان کی حیثیت ایسے ہی ہے جیسے کہ مردہ. ان انت الا نذیر. اب آپ دیکھیں کہ آیت نمبر 23 سے لے کر 26 تک یہاں پہ رسول اللہ صلی اللہ علیہ وسلم کو تسلی دی گئی ہے. ایسے الفاظ استعمال کیے گئے ہیں، ایسے کلمات استعمال کیے گئے ہیں جن میں رسول اللہ صلی اللہ علیہ وسلم جو ہے ان کو حوصلہ دیا گیا ہے. فرمایا ان انت الا نذیر، بس آپ تو ایک خبردار کرنے والے ہیں، آپ کوئی پولیس مین نہیں ہیں، کوئی داروغہ نہیں ہیں کہ زبردستی لوگوں کو جو ہے وہ نیکی اور ہدایت کی طرف جو ہے وہ لے آئیں. تو یہاں پر یہی بات بتائی جا رہی ہے کہ قرآن کا پیغام، ہدایت کا پیغام، یہ ایک سنجیدہ پیغام ہے، اور یہ انہی لوگوں کو مل سکتا ہے جو آنکھوں والے ہیں، جو دل والے ہیں، جن کے ضمیر زندہ ہیں، جن کے اندر اندرونی معرفت پائی جاتی ہے. تو وہی گہرائی کے ساتھ دیکھیں گے اور پھر ہدایت جو ہے وہ قبول کریں گے. فرمایا یہ جو آیت نمبر 24 ہے، فرمایا انا ارسلنا کا بالحق بشیرا ونذیرا، ہم نے تم کو حق کے ساتھ بھیجا ہے، خوشخبری دینے والا اور ڈرانے والا بنا کر. اب آپ دیکھیں کہ یہاں پہ میتھڈولوجی اختیار کی گئی ہے کہ راستے دو ہیں، جو صراط مستقیم پہ چلیں گے ان کو آپ خوشخبری دیجئے جنت کی، اور جو گناہ کریں، کفر کے راستے، شرک کے راستے پہ چلیے، تو وہ نذیرا، تو ان کو آپ ڈرائیے. تو آپ کی حیثیت کیا ہے؟ دائی کی حیثیت کیا ہے؟ अच्छे काम करने पर जन्नत की खुशखबरी और बुरे काम करने पर जो है वो जहन्नुम से उनको डराना, अल्लाह की पकड़ से डराना। व इन मिन उम्मतिन इल्ला खला फीहा नजीर, कोई उम्मत ऐसी नहीं गुजरी जिसमें कोई मुतनबे करने वाला ना आया हो। अब यहाँ पे ऐलान किया जा रहा है कि दुनिया में जितनी उम्मतें गुजरी हैं सब की तरफ अल्लाह ने कोई ना कोई रसूल जरूर भेजा है। ये बात यहाँ पे बताई जा रही है। सूरत रात आयत 7, वले कुल्ले कौमिन हाद। सूरत हिज्र आयत नंबर 10, वलकद अरसलना मिन कब्लिका फी शियाइल अव्वलीन। सूरत नहल आयत 36, वलकद बसना फी कुल्ले उम्मत रसूला। तो इससे क्या बात पता चलती है कि अल्लाह ताला ने हर बस्ती में जो है वो अपना पैगाम देने वाला जो है वो भेजा है। इसका ये मतलब नहीं है कि हर बस्ती और हर कौम में अलग अलग नबी भेजे, बल्कि एक नबी की दावत और हदायत के आसार जहां जहां तक पहुंच सकते थे वहां तक जो है वो किसी नए नबी की जरूरत नहीं थी। तो यहाँ पे ये बताया जा रहा है कि अल्लाह ताला ने लोगों को हदायत पहुंचाने का इंतजाम किया। फिर आयत नंबर 25 में पिछली कौमों की रविश बताई गई है। वहीं युकज्जिबू का फकत कज्जब अल्लज़ीना मिन क़ब्लिहिम, के ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अगर अहले मक्का आपको झुटलाते हैं तो इनसे पहले गुजरे हुए लोग भी अपने पैगम्बरों को झुटला चुके हैं। जाअतहुम रुसुलुहुम बिलबय्यिनाति वबिज़्ज़ुबुरि वबिलकिताबिल मुनीर। अब यहाँ पर तीन चीजों की तरफ इशारा किया गया है कि पहले जो नबी अल्लाह ताला ने भेजे थे तो वो क्या लेकर आए थे। ऐसा नहीं था कि खाली हाथ वो आए, बल्कि अल्लाह ताला ने उन रसूलों के पास बय्यिनात दी, खुले खुले मौजजात। नंबर 2, व बिज़्ज़ुबुरी, ज़बूर वाहिद है और ज़ुबुर जो है वो इसकी जमा है, तो वो सहीफों के साथ थे। हर आसमानी किताब के लिए भी ज़बूर का लफ्ज बोला जाता है, और वो कैसे थे, वो सहीफों के साथ थे। नंबर 3, व बिल किताबिल मुनीर, और रोशन हदायत देने वाली किताबों के साथ। तो सहीफों में और किताब में क्या फर्क है? मुफस्सरीन कहते हैं सहीफे ज्यादातर नसीहतों और इखलाकी हदायत पर मुश्तमिल थे, जबकि किताब जो है एक पूरी शरीयत लेकर आई। और बाद मुफस्सरीन कहते हैं कि यहाँ पे बिल किताबिल मुनीर से मुराद तौरात की तरफ इशारा है। फिर आयत नंबर 26 में बताया गया कि सुम्मा अखज़्तुल्लज़ीन कफरू, फिर हमने पकड़ लिया उन लोगों को जिन्होंने कुफर किया। फकैफ काना नकीर, बस देख लो मेरी सजा कितनी सख्त थी। तो यहाँ पे अल्लाह ताला ने पिछली जो कौमें हैं उनके अंजाम से जो है वो डराया है। फिर आप देखिए कि आयत नंबर 47 है, और फिर आप देखिए आयत नंबर 27 है। तो यहाँ पे अल्लाह ताला ने एक और अंदाज में जो है वो मिसाल दी है, और इस मिसाल से बताना क्या मकसद है, ये तौहीद की मिसाल है और ये आखिरत की मिसाल है। और आप देखें कि बड़ी खूबसूरत मिसाल है। इससे पहले आप आयत नंबर 20 से 22 तक में भी आपने मिसाल पढ़ी थी। अब यहाँ पे फिर कहा जा रहा है अलम तरा अन्नल्लाहा अंजला मिनस समाई मा, क्या तुम नहीं देखते कि अल्लाह आसमान से पानी बरसाता है। अब आप देखें कि आसमान से जो पानी आता है एक पानी होता है, एक जमीन में पानी जब पहुंचता है फाखरजना बिही समराति मुख्तलिफन अलवानुहा। अल्लाह ताला कहते हैं कि बस हम उस पानी से निकालते हैं जमीन में, फिर निकालते हैं हम इसके साथ समरातिन फल मेवे, मुख्तलिफन मुख्तलिफ किस्म के, अलवानुहा रंग उनके, फिर इसके जरिए से हम तरह तरह के फल निकालते हैं। तो ये अल्लाह की कुदरत की निशानी है, एक जमीन एक पानी और हर तरफ तनवो ही तनवो, तरह तरह के दरख्त निकल रहे हैं। और आप देखें कि एक दरख्त के दो फल तक अपने रंग जसामत और मजे में एक जैसे नहीं होते। तो एक तरफ तो इशारा है फलों की तरफ, जमीन की जो है वो रंगीनियों की तरफ, अब दूसरी तरफ जो है इशारा है पहाड़ों की तरफ। इसी तरह पहाड़ों में भी कई रंग नजर आएंगे, मिनल जिबाली जुदा दुन, और जो पहाड़ है फरमाया कि जुदा दुन कत आत है, कतआत जो है इसके माने क्या है? जीम दाल दाल, जीम दाल दाल, ये असल इसके माने होते हैं हमार जमीन पर चलना। और इसी तरह जो है वो जदीद के लिए भी आता है ना, जदीद नए को कहते हैं। तो जमीन की किस्मों की तरफ जो है वो इशारा है। बाद मुफस्सरीन कहते हैं कि ये जो जीम दाल दाल का लफ्ज है, ज्यादा व मंजिल, इसका इस्तेमाल रास्ते के लिए होता है, मसलन छोटा सा रास्ता भी, और नंबर दो पता या हिस्सा। तो वो रास्ते और वो घाटियां जहां से जो है वो गुजरते हैं, जहां पे चलते हैं। तो अब पहाड़ों को देखें कि पहाड़ जो है वो कैसे हैं। फरमाया कि जुदा दुन रास्ते हैं, घाटियां हैं, जुद्दा तुन की जमा है। बीदुन, बीदुन के मानी है सफेद, वह हुमरुन, हुमरुन सुर्ख को कहते हैं। अहमर वाहिद है और हुमर जो है वो जमा है। मुख्तलिफुन अलवानुहा, मुख्तलिफ है इनके रंग, लॉन वाहिद है और अलवान जो है वो जमा है। और लॉन ऐसे रंग को कहते हैं जो कुदरती रंग होता है। एक होता है ना रंग किसी पर चढ़ाना, उसको सिबगा कहते हैं, और लौन ऐसा रंग होता है जो कुदरती रंग होता है। तो जो पहाड़ हैं, पहाड़ों में सफेद, सुर्ख, गहरी स्याह धारियां पाई जाती हैं जिनके रंग मुख्तलिफ हैं। वह गराबीब उसूद, गराबीब, गैन राबा, गराबा इसका मतलब होता है छुपना। गुराब कव्वे को भी कहते हैं, कव्वे का रंग स्याह होता है ना, इसी तरह जब सूरज गुरूब हो जाता है तो हर तरफ अंधेरा आ जाता है, इसी तरह गराबीब स्याह के लिए आता है। तो गराबीब के मानी है गहरा स्याह, कव्वे की तरह स्याह रंग। तो अब क्या है, काले पहाड़ को गराबीब कहा जा रहा है। सूद, सीन वो दाल, सूद जो है ये स्याह को भी कहते हैं। तो गराबीबू गहरे रंग के, सूद स्याह, तो गहरे स्याह रंग के स्याह। इसके मानी क्या है कि एक तरफ जमीन पर फल हैं तो तरह तरह के हैं, कई रंग के, दूसरी तरफ पहाड़ों को देखें तो पहाड़ जो हैं उनके भी कई रंग हैं। और आप कभी जब सफर करें पहाड़ी इलाके में तो आप जरूर देखें कि पहाड़ों में सफेद, सुर्ख और गहरी स्याह धारियां पाई जाती हैं, मुख्तलिफ इनके रंग हैं। ऐसे ही है जैसे हिरनों पर और खच्चरों पर जो है उनकी पीठों पर मुख्तलिफ रंगों की धारियां होती है ना, बिल्कुल ऐसे इसी तरह पहाड़ों पर भी मुख्तलिफ रंग है। फिर आयत नंबर 28, वमिनन्नासी वद्दवाबी वल अनआमी मुख्तलिफन मुख्तलिफुन अलवानु। और फिर फरमाया वमिनन्नासी, और इसी तरह इंसानों में, वद्दवाबी और जानवरों में, वल अनआमी और मवेशियों में, मुख्तलिफन अलवानु मुख्तलिफ रंग पाए जाते हैं। कजालिक बिल्कुल इसी तरह। अब आप देखें कि इंसानों के अंदर रंग जो है वो कैसे पाए जाते हैं। अब आप देखें कि सफेद भी हैं और काले भी हैं, और फिर जो है वो गंदमी तरह का भी है। तो मुख्तलिफ किस्म का इंसानों का जो है वो रंग होता है। और बाज मुफस्सरीन कहते हैं कि यहाँ पे जो है वो अलवान सिर्फ रंगों के मफहूम में नहीं है, बल्कि किस्मों के और अनवा के वसी मफहूम में है। जैसे सूरत, सीरत, सिफात, मिजाज, खसूसियत, आदतों में भी इंसानों के अंदर बड़ा फर्क पाया जाता है। अब आप देख लें कि बाज लोगों का दिल बड़ा सख्त होता है, बाज लोगों का दिल जो है वो बड़ा नरम होता है, बाज इखलाक के बहुत अच्छे होते हैं, बाज इखलाक के जो है वो बहुत ही बुरे होते हैं। तो इंसानों के अंदर मुख्तलिफ तरह का रंग भी है, सीरत भी है, मिजाज भी है, आदत भी है। वद्दवाबी, और दावत उन वाहिद है और वद्दवाब जो है वो जमा है। तो इससे मुराद है जानवर। इसी तरह जो जानवर है तो वो भी मुख्तलिफ शक्लों के, रंगों के, आदतों के होते हैं। अब आप देखें, हर जानवर से दूध की उम्मीद नहीं की जा सकती है ना, اسی طرح ہر انسان سے اللہ کے خوف کی توقع نہیں کی جا سکتی، لیکن اللہ سے ڈرنے والے بھی ہوتے ہیں. اسی طرح ہر جانور جو ہے وہ اونچا نہیں ہوتا، نیچے بھی ہوتے ہیں. تو طرح طرح کے جانور پائے جاتے ہیں. والانعامی، اور الانعام جو ہے اس سے مراد مویشی ہیں، تو ان کے بھی مختلف جو ہے وہ رنگ ہے، ان کی مختلف جو ہے وہ صفات ہیں. آپ دیکھیں کہ آیت نمبر 27 اور 28 میں کتنی خوبصورتی کے ساتھ اللہ تعالیٰ نے کائنات میں بکھری ہوئی اپنی نشانیوں کی طرف جو ہے وہ اشارہ کیا ہے. یہ ہیں اللہ کی قدرت کی نشانیاں، یہ اللہ کی کمال درجے کی صناعی، یہ ہے اللہ تعالیٰ کی طرح طرح کی نعمتیں. تو پہاڑ ہیں تو مختلف راستے اور مختلف رنگ، اسی طرح جانور ہیں تو مختلف رنگ اور مختلف عادتیں، اسی طرح انسان ہیں تو مختلف رنگ اور مختلف عادتیں. اس سے کیا بات پتا چلتی ہے؟ کہ یہ سارا تنوع اور یہ سارا تضاد جو ہے یہ کیا پیغام دیتا ہے؟ کہ یہ سب کچھ کرنے والا جو ہے وہ اللہ ہی ہے. کذالک، بالکل اسی طرح. انما یخشی اللہ من عبادہ العلماء ان اللہ عزیز غفور. حقیقت یہ ہے کہ اللہ کے بندوں میں سے صرف علم رکھنے والے ہی اللہ سے ڈرتے ہیں، بے شک اللہ زبردست اور درگزر فرمانے والا ہے. مفسرین کہتے ہیں کہ یہ آیات، آیت نمبر 27 اور 28، یہ اللہ تعالیٰ کی قدرت، اللہ کا علم، اللہ کی حکمت، اللہ کی قہاری جباری، اس کا تعارف دیتی ہے. اور یہ آیات بتاتی ہیں کہ جو شخص اللہ کی صفات کا جتنا زیادہ معترف ہوگا اتنا زیادہ وہ اللہ تعالیٰ سے ڈرے گا. یہ جو آیت نمبر 27 سے لے کر یہاں تک کذالک، یہاں تک اللہ تعالیٰ نے اپنی قدرت کے کرشموں سے متعارف کروایا ہے، تو اس میں جو ہے وہ کیا بات کہی ہے؟ ایک ہی بات ہے جو یہاں پر بتائی گئی ہے کہ یہ ساری اللہ کی قدرت کی نشانیاں ہیں. اور جو اللہ کی قدرت کی نشانیوں پر غور کرتا ہے، اللہ کی لامحدود قوتوں اور قدرتوں کا معترف ہوتا ہے، وہ جتنا غور کرتا چلا جاتا ہے اس کے دل میں اللہ کی محبت، اللہ کی خشیت بیٹھتی چلی جاتی ہے. کائنات کی ہر چیز اللہ تعالیٰ نے انسان کی خدمت میں لگا رکھی ہے، تو وہ کیا کرتا ہے؟ پھر اللہ سے ڈرتا ہے، غور کرتا ہے اللہ کی نعمتوں پر، اور اپنی کمزوری کا، اپنی عاجزی کا، اپنی ناتوانی کا اس کو احساس ہوتا ہے، اور پھر اس کی طبیعت میں اللہ کا خوف بیٹھتا چلا جاتا ہے. انما یخش اللہ من عبادہ العلماء، اس کو آپ سرکل کریں، ہائی لائٹ کریں. حقیقت یہ ہے کہ اللہ کے بندوں میں سے صرف علم رکھنے والے ہی اللہ سے ڈرتے ہیں. تو جتنا زیادہ جو اللہ کی صفات کا معترف ہوگا اتنا زیادہ وہ اللہ سے ڈرے گا. علماء سے مراد عام دنیا دار علماء نہیں ہیں، بلکہ وہ لوگ ہیں جن کے پاس قرآن کا علم ہے، حدیث کا، فقہ کا، علوم دین کا علم، اور جس کی وجہ سے ان کے اندر خدا ترسی پائی جاتی ہو. حضرت عبداللہ بن مسعود رضی اللہ عنہ کہتے ہیں، علم کثرت حدیث کی بنا پر نہیں ہے، بلکہ خوف خدا کی کثرت کی وجہ سے ہے. حسن بصری رحمت اللہ علیہ کہتے ہیں، عالم وہ ہے جو اللہ سے بے دیکھے ڈرے، جو کچھ اللہ کو پسند ہے اس کی طرف وہ راغب ہو، اور جس چیز سے اللہ ناراض ہے اس سے وہ کوئی دلچسپی نہ رکھے. یہ ہے اصل علم. سفیان سوری رحمت اللہ علیہ فرماتے ہیں، علماء کی تین قسمیں ہیں. ایک ہے عالم باللہ، اور عالم بامر اللہ، یہ وہ ہے جو اللہ سے ڈرتا ہے اور اس کے حدود اور فرائض کو جانتا ہے. دوسرا صرف عالم باللہ، یعنی اللہ سے ڈرتا تو ہے لیکن اللہ کے حدود اور فرائض سے بے علم ہے. تیسرا ہے صرف عالم بامر اللہ، جو حدود و فرائض سے باخبر رہتا ہے لیکن اللہ کے خوف سے جو ہے وہ عاری رہتا ہے. تو یہ ہے اصل پیغام جو یہاں پہ ہمیں دیا جا رہا ہے، اور وہ یہ ہے کہ اللہ سے ڈرنا اور اللہ کی طرف جو ہے وہ رجوع کرنا. تو آپ دیکھیے یہ، یعنی اصل پھر عالم کون ہے؟ لوگوں کے بعض لوگوں نے تو بہت سی ڈگریاں ان کے ساتھ ہوتی ہیں، شمس العلماء بھی لوگ کہتے ہیں اس کو، کہ علماء کا سورج، तो असल बात क्या है? असल बात यह है कि दिल के अंदर अल्लाह का ऐसा खौफ जो कि अल्लाह का मुती बनाए। हजरत रबी बिन अंस कहते हैं रदी अल्लाह अन्हो, जो अल्लाह से नहीं डरता वो आलिम नहीं है। मल्लम यख्शा फलैसा बिआलिम। मुजाहिद रहमतुल्लाह अलैह, ये हदीस कुरान के जो है मुफस्सिर है, कहते हैं इन्नमल आलिमु मन यखी मन खशी अल्लाह। मुजाहिद रहमतुल्लाह अलैह कहते हैं, जो कुरान के मुफस्सिर हैं वो कहते हैं मल्लम यख्शा फलैसा बिआलिम। ये तो रबी बिन अंस का कौल है, और मुजाहिद रहमतुल्लाह अलैह फरमाते हैं इन्नमल आलिमु मन खशी अल्लाह, आलिम तो सिर्फ वही है जो अल्लाह से डरे। एक दफा साद बिन इब्राहिम से किसी ने पूछा कि मदीना में सबसे ज्यादा फकी कौन है? फरमाया कि अतकाहुम लिरब्बे, जो अपने रब से सबसे ज्यादा डरने वाला हो। हजरत अली रजी अल्लाह अन्हो ने फकी की ये मिसाल बताई, तारीफ, कि फकी मुकम्मल फकी वो है, फिका का इल्म रखने वाला, जो लोगों को अल्लाह की रहमत से मायूस भी ना करे और इनको गुनाहों की रुख्सत भी ना दे, इनको अल्लाह के अजाब से मुतमिन भी ना करे और कुरान को छोड़कर किसी दूसरी चीज की तरफ रगबत भी ना करे। और फरमाया कि इस इबादत में कोई खैर नहीं जो बे इल्म के हो, और इस इल्म में कोई खैर नहीं जो बेफिका यानी बगैर सूझबूझ के हो, और इस किरात में कोई खैर नहीं जो बगैर तदब्बुर के हो। तो पहली चीज जो जरूरी है वो ये कि दिल के अंदर अल्लाह का खौफ पैदा हो। अब आप अपना जायजा लें, आप माशाल्लाह इस वक्त 22वें पारे पे हैं, और आप देखें कि आपका इल्म आपके अंदर अल्लाह का कितना खौफ पैदा कर सका, आप अल्लाह से कितना डरती हैं कि अल्लाह के डर की वजह से आप अल्लाह की नाफरमानियां जो हैं वो उसको छोड़ दें। ये है असल बात। और अगर इंसान जो है इल्म हासिल करता चला जाए और उसके बाद जो है वो अल्लाह की अतात ना करे, तो ऐसा इल्म जो है वो इंसान को कोई फायदा देने वाला नहीं है।